यो रेडियो नेपाल हो। अब श्रीया नेपालबाट समाचार सुन्नुहोस्। शुरूमा प्रमुख समाचार। सर्वोच्च अदालतका लागि प्रस्तावित न्यायाधीश नृपध्वज निरौला र नित्यानन्द पाण्डेको नाम अनुमोदन। एमाले सचिवालय बैठक आज बस्दै। नारायणगढ़ मुगलिन सड़क खण्ड र सुर्खेत दैलेख सीमा नजिकै भएको दुर्घटनामा परिमृत्यु भएका 9 जनाको शनाखत। प्रजातन्त्र पुनर्स्थापनाका सर्वोच्च नेता गणेशमान सिंहको 110 जन्म जयन्ती विभिन्न कार्यक्रम गरी मनाइँदै। र अफगानिस्तानका 1000 भन्दा बढ़ी पूर्व सरकारी अधिकारी स्वदेश फिर्ता।
सुन त, भोलिको मिटिङको लागि सबैलाई फोन गर्यो?
छैन सर, मेरो मोबाइलमा ब्यालेन्स नै थिएन, अलि पछि गर्छु ल्यान्डलाइनबाट।
ल हेर, मोबाइलमा ब्यालेन्स छैन भनेर हुन्छ? तिमीलाई थाहा छैन, यस कार्यालयले नेपाल टेलिकमको कर्पोरेट युजर ग्रुप अर्थात् सियुजी सेवा लिएको छ। तिम्रो नम्बरलाई पनि सियुजीमा सहभागी गराउन।
अनि सर, मेरो त प्रिपेड नम्बर हो नि।
अहिले नेपाल टेलिकमले प्रिपेड र पोस्टपेड दुवै फोनमा सियुजी सेवा लागू गरिसकेको छ। सियुजीमा आबद्ध भएपछि हाम्रो कर्मचारीहरू बीच निशुल्क र नेपाल टेलिकमको नेटवर्कमा सस्तो दरमा फोन तथा एसएमएस गर्न र डाटा चलाउन पाइन्छ नि। तिमीलाई थप जानकारी चाहिएमा नेपाल टेलिकमको वेबसाइट www.ntc.net.np मा हेर न।
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब समाचार विस्तारमा। संसदीय सुनवाई समितिले सर्वोच्च अदालतका लागि प्रस्तावित न्यायाधीश नृपध्वज निरौला र नित्यानन्द पाण्डेको नाम सर्वसम्मत अनुमोदन गरेको छ। समितिको हिजो बसेको बैठकले सर्वोच्च अदालतका लागि प्रस्तावित न्यायाधीश निरौला र पाण्डेको संसदीय सुनवाई सकेर नाम सर्वसम्मत रूपमा अनुमोदन गरेको समितिका सभापति ज्येष्ठ सदस्य पशुपति शमशेर राणाले जानकारी दिनुभयो। संसदीय सुनवाईका क्रममा सर्वोच्च अदालतका प्रस्तावित न्यायाधीश नृपध्वज निरौलाले संविधान र कानूनले न्यायपालिकालाई सुम्पिएको भूमिका र जिम्मेवारीलाई छिटो छरितो गुणस्तरीय र प्रभावकारी रूपमा सम्पादन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। वहाँले न्यायपालिकामा हुने सुशासन विपरीतका गतिविधिमाथि प्रभावकारी अनुगमन र निगरानीको संयन्त्र गठन हुनुपर्ने अवधारणा व्यक्त गर्दै सुशासन विपरीतका गतिविधिमाथि निगरानी गर्ने न्यायिक नेतृत्वको कार्ययोजनामा आफूले सहयोग गर्ने बताउनुभयो। प्रस्तावित न्यायाधीश निरौलाले प्रस्तुत गर्नुभएको कार्ययोजनामा न्याय सम्पादन सक्रिय रहने, फैसला तथा आदेशको कार्यान्वयन गर्ने, विवाद समाधानका वैकल्पिक उपायको अवलम्बन गर्ने, न्यायिक सुशासनमा जोड़ दिने लगायतका प्रतिबद्धता उल्लेख गरिएको छ। सर्वोच्च अदालतका प्रस्तावित न्यायाधीश नित्यानन्द पाण्डेले स्वतन्त्र, निष्पक्ष, छिटो, छरितो, गुणस्तरीय न्याय सम्पादनको दायित्व निर्वाह गर्न भरपूर प्रयत्न गर्ने बताउनुभयो। सुनवाईका क्रममा कार्ययोजना प्रस्तुत गर्दै वहाँले सर्वोच्च अदालतमा अन्य अदालतको तुलनामा मुद्दाको चाप अत्यधिक रहेको भन्दै मुद्दामा छिटो छरितो न्याय सम्पादन गरी मुद्दाको फर्चोट दर बढ़ाउने र मुद्दा बक्यौता न्यूनीकरण गर्ने प्रयास गर्ने बताउनुभयो। संसदीय सुनवाईका क्रममा सांसदहरूले प्रस्तावित न्यायाधीशहरूको कार्ययोजनाको कार्यान्वयन, अदालतप्रति आम मानिसको भरोसा वृद्धि गर्ने उपाय, सर्वोच्च अदालतमा मुद्दाको चाप घटाउन गर्नुपर्ने काम, न्याय सम्पादनमा हुने गरेको ढिलाइको अन्त्य, न्यायपालिकामा बिचौलियाको अन्त्य गर्ने, सुशासन कायम गर्ने लगायतका विषयमा प्रश्न गर्नुभएको थियो। समसामयिक राजनीति, सरकार सञ्चालन गर्न, गठित समन्वय संयन्त्र, उपनिर्वाचन लगायत विषयमा छलफल गर्न नेपाल कम्युनिष्ट पार्टी एमालेको सचिवालय बैठक आज बस्दैछ। एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार बैठक आज बिहान 11 बजे ललितपुरको च्यासल स्थित पार्टी केन्द्रीय कार्यालयमा बस्नेछ। नेकपा एमाले बागमती प्रदेश कमिटिले उपनिर्वाचनको उम्मेद्वार टुंगो लगाएको छ। हिजो बसेको प्रदेश कमिटिको सचिवालय बैठकले बागमती प्रदेशका रिक्त पदका उम्मेद्वार टुंगो लगाएको एमाले बागमती प्रदेशका इन्चार्ज डाक्टर राजन भट्टराईले जानकारी दिनुभयो। वहाँले जिल्ला कमिटिबाट सिफारिश भएका उम्मेद्वारका नामलाई नै निर्णय गरिएको जानकारी दिनुभयो। वहाँका अनुसार किर्तिपुर नगरपालिकाको प्रमुखमा डाक्टर सुरेन्द्र मानन्दर, दोलखाको गौरीशंकर गाउँ पालिकाको उपाध्यक्षमा उमा लुंगेली मगर, काठमाण्डु महानगरपालिका सोह्रको वडाध्यक्षमा लक्ष्मी रत्न तुलाधर, हेटौडा उपमहानगरपालिका बाह्रको वडाध्यक्षमा राजेश नगरकोटीलाई उम्मेद्वार बनाउने निर्णय गरेको हो। यस्तै नगरपालिका र गाउँपालिकाको निर्णय भने जिल्ला कमिटी बैठकले गर्ने गर्दछ। आगामी मंगिर 16 गते देशभर रिक्त रहेका पदमा उपनिर्वाचन हुँदैछ। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको नेपाली जनसम्पर्क समिति समन्वय विभागमा सदस्यहरू मनोनित गर्नुभएको छ। सभापति देउवाले केन्द्रीय सदस्य किरण राज शर्मा पौडेल प्रमुख रहनु भएको उक्त विभागमा हिजो 28 सदस्य मनोनित गर्नुभएको मुख्य सचिव कृष्ण प्रसाद पौडेलले जानकारी दिनुभयो। नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीले आगामी मंगसिर 16 गते हुने स्थानीय तह उपनिर्वाचनका लागि उम्मेद्वारका नाम सिफारिश गर्न सम्बन्धित प्रदेश कमिटिलाई निर्देशन दिएको छ। पार्टीले स्थानीय तहका आवश्यकता बुझेका अनुभवी सांगठनिक क्षमता भएका जनताका समस्या समाधान गर्न सक्ने तथा विकास निर्माणका काम गर्ने क्षमता भएका नेताहरूको पहिचान गरी कार्तिक मशान्तभित्र सिफारिश गर्न सम्बन्धित प्रदेशलाई निर्देशन दिएको सचिव सोम प्रसाद पाण्डेले जानकारी दिनुभयो। उप प्रधानमन्त्री तथा शहरी विकास मन्त्री प्रकाश मान सिंहले मुलुकका प्रमुख शहरी चुनौती सम्बोधन गर्न युनाइटेड नेशन ह्युमेन सेटलमेन्ट प्रोग्राम युएन हेबिटेटसँग सहकार्य गरिने बताउनु भएको छ। इजिप्टको कायरोमा जारी ओल्ड अर्बान फोरमको कार्यक्रममा हिजो युएन हेबिटेटका एसिया र प्रशान्त क्षेत्रीय प्रतिनिधि काजुको इसी गाकी र नेपालका लागि संयुक्त राष्ट्र संघीय आवासीय प्रतिनिधि हाना सिंगर ह्याम्डीसँग मन्त्री सिंहले द्विपक्षीय बैठक गर्नुभएको हो। बैठकमा उहाँले नेपालले सामना गरिरहेको प्रमुख शहरी चुनौतीलाई सम्बोधन गर्न सहकारी आवश्यक रहेकामा जोड़ दिनुभएको उप प्रधानमन्त्री तथा शहरी विकास मन्त्रीको सचिवालयले जनाएको छ। भेटमा इसी गाकीले तथ्य र तथ्याङ्कमा आधारित योजनामा युएन हेबिटेटको निरन्तर सहयोग रहने प्रतिबद्धता व्यक्त गर्नुभयो। त्यसै गरी नेपालका लागि आवासीय प्रतिनिधि ह्याम्डीले दिगो शहरीकरणका लागि बलियो सहकार्य गर्न संयुक्त राष्ट्रको समर्थन रहने जानकारी गराउनुभयो। मन्त्री सिंहको सचिवालयका अनुसार दिगो विकासका लक्ष्यलाई स्थानीयकरण गर्न र शहरी योजनालाई मुख्य प्रवाहमा ल्याउने जटिल शहरी चुनौतीको सामना गर्न युएन हेबिटेटको भूमिकामा समेत आवासीय प्रतिनिधि ह्याम्डीले जोड़ दिनुभयो। विश्व फोरममा नेपालका तर्फबाट उप प्रधानमन्त्री सिंहले तीनवटा सत्रमा सम्बोधन गर्नुभएको थियो। उप प्रधानमन्त्री सिंह आज स्वदेश फर्किने कार्यक्रम रहेको छ। प्रजातन्त्र पुनर्स्थापनाका लागि 2046 सालमा भएको जनआन्दोलनका सर्वोच्च नेता गणेशमान सिंहको 110 जन्म जयन्ती आज विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदैछ। नेपाली राजनीतिमा त्याग र साहसको उच्च उदाहरणका रूपमा रहनुभएका सिंह सबैको निष्ठाको केन्द्र बन्न सफल हुनुभएको थियो। विक्रम सम्बत 1972 कार्तिक 24 गते काठमाण्डुको क्षेत्रपाटीमा जन्मिनुभएका नेता सिंहको 2054 असोज 2 गते निधन भएको हो। काठमाण्डुको खानदानी परिवारमा जन्मिनुभएका सिंहले 1997 सालमा स्थापना भएको नेपालको पहिलो राजनीतिक दल प्रजा परिषदको सदस्य भई राणा शासन हटाउने अभियानमा आफूलाई सक्रिय बनाउनु भएको थियो। गणेशमान जयन्तीका अवसरमा नेपाली कांग्रेस र यसका भातृ एवं शुभेच्छुक संघ संस्थाले आज विभिन्न कार्यक्रमको आयोजना गर्दैछन्। यस अवसरमा गणेशमान सिंह प्रतिष्ठानले रत्न पार्क स्थित शान्ति वाटिकामा विशेष कार्यक्रम गर्ने भएको छ। नारायणगढ़ मुगलिन सड़क खण्डको 17 किलोमा भएको दुर्घटनामा मृत्यु भएका 5 जनाको पहिचान खुलेको छ। मुगलिनबाट नारायणगढ़तर्फ जाँदै गरेको इलेक्ट्रिक हाइस्ट र नारायणगढ़बाट मुगलिनतर्फ आउँदै गरेको बस एक आपसमा ठोकिँदा 5 जनाको मृत्यु भएको हो। मृत्यु हुनेमा गोर्खाको आरूघाट गाउँपालिका एक मानबुका 42 वर्षीय राजबहादुर गुरूङ, माइक्रोबस चालक चितवनको खैरहनी नगरपालिका 4 40 वर्षीय अनौज अधिकारी विनय त्रिवेणी गाउँपालिका 4 स्थित बगैंचाका 35 वर्षीय सन्तोष भूषाल, सोईठाउँकी 33 वर्षीय सबिना भूषाल र भारत घर भई पोखरामा किराना पसल गर्दै आएका 36 वर्षीय राजकुमार शाह रहेका छन्। मृतक मध्ये सबै माइक्रोबसमा सवार यात्रु रहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रवक्ता डीएसपी भेषराज रिजालले जानकारी दिनुभयो। यसै गरी सुर्खेत दैलेख सीमास्थित वीरेन्द्रनगर नगरपालिका 14 रातानाङ्ला नजिक भएको फोर्स गाड़ी दुर्घटनामा परि मृत्यु भएका 4 शनाखत भएको छ। जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार दैलेखको भैरवी गाउँपालिका 5 गाड़ी चालक 38 वर्षीय सुरेश केसी, ओडा नम्बर 2 36 वर्षीय कर्णबहादुर विष्ट, ओडा नम्बर एकी 16 वर्षीय दीपिका महतारा र 21 वर्षीय संगीता विष्टको मृत्यु भएको हो। हिजो दैलेख बजारबाट सुर्खेततर्फ आउँदै गरेको फोर्स गाड़ी अनियन्त्रित भई दुर्घटना हुँदा 4 जनाको मृत्यु हुनका साथै 30 जना घाइते भएका थिए। परराष्ट्र मन्त्री डाक्टर आरजु राणा देउवाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले मर्मतका लागि विमानस्थल सञ्चालनको समय कटौती गरेपछि हवाई उडानका क्षेत्रमा उत्पन्न समस्याको समाधान खोज्न आग्रह गर्नुभएको छ। परराष्ट्र मन्त्री राणाले हिजो परराष्ट्र मन्त्रालयमा श्रम मन्त्री शरद सिंह भण्डारी र संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री पाण्डे सहितको बैठकमा विकसित पछिल्लो परिस्थितिको अध्ययन गरी आवश्यक निकासाका लागि आग्रह गर्नुभएको हो। विमानस्थल कार्यालयले उडानको समय दैनिक 10 घण्टा घटाएपछि विदेशी वायुसेवा कम्पनीहरूले काठमाडौँ उडानमा कटौती गरेका छन्। यही कारण देखाएर वायुसेवा कम्पनीहरूले पनि नेपालबाट हुने उडानमा दोब्बर भाड़ा बढ़ाएपछि समस्या उत्पन्न भएको छ। बैठकमा नेपाल वैदेशिक रोजगार व्यवसायी संघका प्रतिनिधिहरूले समस्याको समाधानका लागि आग्रह गर्दै मन्त्री डाक्टर राणालाई ज्ञापन पत्र दिनुभएको थियो। उहाँहरूले विमानस्थलले उडान समयमा गरेको कटौतीको कारण देखाएर हवाई कम्पनीहरूले दोब्बर भन्दा बढ़ी भाड़ा वृद्धि गरेका र यसका कारण नेपालबाट वैदेशिक रोजगारीमा जाने श्रमिकहरू मारमा परेका जानकारी गराउनु भएको थियो। बैठकमा मन्त्री डाक्टर राणाले आवश्यक परेमा आफूले कूटनीतिक पहल गर्ने आश्वासन पनि दिनुभएको थियो। मुलुकको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल भैरहवा स्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अन्तर्राष्ट्रिय उडान शुरू भएको छ। उडानकै क्रममा आज 3 अन्तर्राष्ट्रिय एयरलाइन्सले उडान सञ्चालन गर्दैछन्। निर्माण सम्पन्न भएको लामो समयपछि यो विमानस्थलमा नेपाल वायुसेवा निगम, नेपाल एयरलाइन्स, जजिरा एयर र फ्लाई दुवैले अन्तर्राष्ट्रिय उडान भर्न लागेका हुन्। गत असोज दोस्रो साताको बाढ़ी पहिरोबाट क्षतिग्रस्त बीपी राजमार्ग पुनर्निर्माणका लागि जापान अन्तर्राष्ट्रिय सहयोग नियोग जाइकाको प्राविधिक टोलीले स्थलगत अवलोकन शुरू गरेको छ। जाइकाको प्राविधिक टोलीद्वारा 2 अवलोकन निरीक्षण भइसकेको र आगामी डिसेम्बर 1 हप्तासम्ममा प्रतिवेदन सहित निर्णय आउने डिभिजन सड़क कार्यालय भक्तपुरका प्रमुख सिनियर डिभिजनल इन्जिनियर सुमन योगेशले बताउनुभयो। बीपी राजमार्ग अन्तर्गत काभ्रे पलाञ्चोकको चौकी डाँडादेखि सिन्धुलीको बर्खे खोलासम्मको सड़क खण्डको अधिकांश सड़क क्षतिग्रस्त अवस्थामा रहेको छ। काठमाडौँ महानगरपालिकाले सार्वजनिक पर्खालमा पुरातात्विक महत्वका मूर्त र अमूर्त सम्पदाको चित्रणको काम थालेको छ। स्वर्णिम योजना अन्तर्गत काठमाडौँ महानगरपालिकाले आफ्नो क्षेत्रमा रहेको सार्वजनिक पर्खालमा पुरातात्विक महत्वबारे जानकारी दिने र शहरको सुन्दरता थप बढ़ाउने मुख्य उद्देश्यका साथ चित्रण थालेको जानकारी दिएको छ। नेपाल टेलिभिजन र रेडियो नेपाललाई गाभेर सार्वजनिक प्रसारण संस्थामा रूपान्तरण गर्ने सम्बन्धी ऐन हिजोदेखि कार्यान्वयनमा आएको छ। ऐन प्रमाणीकरण भएको 31 दिनदेखि कार्यान्वयनमा आउने कानूनी व्यवस्था बमोजिम हिजोदेखि नयाँ ऐन कार्यान्वयनमा आएको हो। राष्ट्रपति रामचन्द्र पौडेलले सार्वजनिक सेवा प्रसारण ऐन 2081 गत असोज 22 गते प्रमाणीकरण गर्नुभएको थियो। नयाँ ऐन कार्यान्वयनमा आएसँगै नेपाल टेलिभिजन र रेडियो नेपाललाई सार्वजनिक प्रसारण संस्थामा रूपान्तरण गर्नका लागि प्रक्रिया अघि बढ़ाउन बाटो खुलेको छ। सार्वजनिक प्रसारण संस्थाको संचालक समिति गठन नहुँदासम्म दुवै संस्थाका संचालक समितिले यथावत काम गर्ने व्यवस्था नयाँ ऐनमा रहेको छ। भोजपुरको टेम्के मयुङ स्थित ऐतिहासिक धार्मिक पर्यटकीय स्थलको संरक्षण थालिएको छ। त्यस ऐतिहासिक क्षेत्रको विकास गरी जिल्लाको एक पर्यटकीय गन्तव्यको रूपमा स्थापित गराउन आवश्यक संरचनासँगै पदमार्ग निर्माण थालिएको हो। भोजपुरबाट संवाददाता गणेश विष्टको रिपोर्ट।
भोजपुरको टेम्की मयू गाउँपालिका 9 रहेका ऐतिहासिक क्षेत्र किरातेश्वर ढुङ्गे बगैंचा, पाँचधारे पोखरी, सिंहदेवी देवीस्थलको विकास गर्दै एकीकृत पर्यटकीय क्षेत्र निर्माणको अवधारणा अनुसार काम भइरहेको छ। यहाँ विस्तृत परियोजना प्रतिवेदन डीपीआर तयार गरेर दीर्घकालीन महत्वका साथ विकास तथा विस्तारको काम थालिएको वडाध्यक्ष नवराज माङपाङले बताउनुभयो।
हाम्रो पाँचधारे पोखरीको धारालाई जीर्णोद्धार गर्ने काम भएको छ। पुरानै ढाँचामा हामीले ढुङ्गाको 5 धारा बनाइएको छ र त्यो सँगसँगै अहिले हामीले किरातेश्वर ढुङ्गे बगैंचाको पदमार्गको काम थालनी गरेको छ।
यो क्षेत्रको अनुगमन गर्दै कोशी प्रदेश राज्य मन्त्री सिर्जना राईले यो स्थानलाई रोजाईको पर्यटकीय गन्तव्यको रूपमा स्थापित गराउन आफ्नो तहबाट भूमिका खेल्ने बताउनुभयो।
पर्यटनसँग सम्बन्धित रहेर कोशी प्रदेश सरकारले हाम्रो पर्यटन भनेर सूचीकृत भएको छ। त्यो क्षेत्रहरूलाई विकास गर्नको निम्ति र धेरै भन्दा धेरै आकर्षणहरू दिनको निम्ति योजना बनाएर अगाडि बढिरहेको अवस्था छ।
यहाँको पर्यटकीय क्षेत्रको विकासमा योजनाबद्ध रूपमा काम भइरहेको टेम्केमयु गाउँपालिकाले जनाएको छ। गाउँपालिकाले कृषि र पर्यटनलाई प्राथमिकताका साथ अगाडि बढाएको गाउँपालिका उपाध्यक्ष रमा देवी राईले बताउनुभयो।
मुख्य हाम्रो आधार कृषि र पर्यटनसँग जोडेको छ। आन्तरिक तथा बाह्य पर्यटकहरूलाई भित्राएर यहाँको उत्पादनसँग जोडेर हामीले चाहिँ यहाँको आमदानी नागरिकसँग जोड्न खोजिरहेको छौँ। पर्यटन क्षेत्रबाट पछि टेम्केमयु गाउँपालिकालाई समृद्ध बाटोमा लैजान सकिन्छ भन्ने हाम्रो धारणा।
यहाँको ऐतिहासिक क्षेत्रको विकास तथा विस्तार थालिएपछि स्थानीयवासी उत्साहित भएका छन्। यसको विकास तथा संरक्षणले यहाँको आन्तरिक तथा बाह्य पर्यटकको विकासमा टेवा पुग्ने स्थानीय अधिराज राईले बताउनुभयो।
अहिले यसलाई विकासको क्रममा पर्यटक क्षेत्र बनाउनु पर्छ भन्ने उद्देश्यले हामी जागरूक भएर अहिले सयन माग गर्दाखेरि यति सयन भइरहेछ। मान्छेहरूको आगमन पनि बढ्दै गएको देख्दाखेरि भविष्य सबैमा अति राम्रो पर्यटक क्षेत्र बन्दछ भन्ने मलाई विश्वास लाग्छ।
केन्द्र सरकारको पर्यटन मन्त्रालयको 77 लाख लागतमा यहाँको ऐतिहासिक संरचनाहरूको विकास गरिएको उडाले जनाएको छ। पर्यटनलाई लक्षित गरेर किराँतेश्वर पदमार्ग, किराँत चुलाघर, विश्राम स्थल, चौतारा, शाखा पोखरी लगायत संरचना निर्माण गरिएको हो। गणेश विष्ट, रेडियो नेपाल, भोजपुर।
अब अन्तर्राष्ट्रिय समाचार। अफगान व्यक्तिहरूको सम्पर्क तथा स्वदेश फिर्ता आयोगले अप्रेल सन् 2022 हालसम्म 1008 जना भूतपूर्व सरकारी सदस्यहरू आफ्नो देश फिर्ता भएको जनाएको छ। आयोगको प्रवक्ता अहमद उल्लाह वासिकले मन्त्री, सेनापति, गवर्नर र कमाण्डर लगायत अफगान व्यक्तिहरूसँगको सम्पर्क मार्फत पूर्व अधिकारीहरू स्वदेश फर्किएको बताउनुभयो। देश फर्केका सबै व्यक्ति सुरक्षित रहेको र आफ्नो जिम्मेवारी सम्हालेको छ। अगस्त सन् 2021 तालिबानले कब्जा गरेपछि धेरै अफगान सुरक्षा बल र निजामती कर्मचारीहरूले अफगानिस्तान छाडेका थिए। अफगानिस्तानको कार्यवाहक सरकारले अप्रेल 2022 अफगान व्यक्तिहरूको सम्पर्क र स्वदेश फिर्ता गर्ने आयोग गठन गरेको थियो, जसले सरकार परिवर्तनपछि देश छाडेका अफगानहरूलाई आफ्नो मातृभूमि फर्कन मद्दत गरेको छ। देश फर्केका सबै व्यक्ति सुरक्षित रहेको र आफ्नो जिम्मेवारी सम्हालिरहेका अन्तर्राष्ट्रिय संचार माध्यमहरूले जनाएका छन्। अब आर्थिक समाचार।
यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
नेपाल नागरिक उड्डयन प्राधिकरणले हिजो शुक्रबार कार्तिक 23 गतेदेखि करिब 5 महिनासम्म त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको स्तरोन्नति गर्ने भएको छ। त्यसका लागि साविकको उडान समय घटाई बेलुका 10 बजेदेखि बिहान 8 बजेसम्म विमानस्थल बन्द गर्ने गरी नोटिस टु एयरम्यान नोटाम जारी गरिएको छ। विमानस्थल सञ्चालनको समय घटाउँदा आन्तरिक वायुसेवा कम्पनीहरूको उडान करिब 30% तथा अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीहरूको उडान करिब 20% कटौती हुने भएको छ। विमानस्थलको विस्तार तथा पूर्वाधार निर्माणको बाध्यताका कारण उडानहरू कटौती गरी नियमित उडानहरूलाई गौतम बुद्ध तथा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट सञ्चालन गर्न नेपाल नागरिक उड्डयन प्राधिकरणले आग्रह गरेको छ। नेपाल नागरिक उड्डयन प्राधिकरणको आग्रह बमोजिम विभिन्न अन्तर्राष्ट्रिय विमान कम्पनीहरूले नयाँ उडान तालिका सार्वजनिक गरेका छन्। कतिपय विमान कम्पनीहरूले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान गर्ने गरी तालिका निर्धारण गरेका छन्। नेपालका उपभोक्तालाई विद्युत सेवा उपलब्ध गराए बापत विभिन्न सामाजिक सञ्जालहरूले नेपालमा सेवा कर तिर्न थालेका छन्। नेपालमा सञ्चालनमा रहेका एप्पल, गुगल, माइक्रोसफ्ट, मेटा, टिकटक, नेटफ्लिक्स लगायत विदेशी कम्पनीले विद्युतीय सेवा कर डिजिटल सर्भिस ट्याक्स डीएसटी तिर्न शुरू गरेका हुन्। ठूला करदाता कार्यालयका प्रमुख कर अधिकृत तथा सूचना अधिकारी ध्रुव प्रसाद पाण्डेले हालसम्म दर्ता भएका 20 कम्पनीले नेपालमा विद्युतीय सेवा गराउँदा कारोबार मूल्यको 2% डीएसटी तिर्न थालेको जानकारी दिनुभयो। आर्थिक वर्ष 2079-80 आर्थिक ऐनले नेपालमा पहिलो पटक विद्युतीय सेवा कर डीएसटीको व्यवस्था गरिएको थियो। यो व्यवस्था कार्यान्वयनमा आएको 2 आर्थिक वर्ष बितिसक्दा पनि नेपालमा विद्युतीय सेवा दिइरहेका सबै कम्पनीलाई डीएसटीमा आबद्ध गर्न भने सकिएको थिएन। कार्यालयका अनुसार हालसम्म गुगल एसिया पेसिफिक प्राइभेट लिमिटेड, गुगल आयरल्यान्ड लिमिटेड, गुगल डिजिटल इन्क, लिंक इन सिंगापुर प्राइभेट लिमिटेड, एनसीएस पियर्सन इन्कर्पोरेशन लिमिटेड, अमेजन .com सर्भिस एलएलसी र अमेजन वेब सर्भिस इन्क कर्पोरेशन लिमिटेड लगायतका कम्पनीहरूले विद्युतीय कर सेवा तिर्न थालेका हुन्। चालू आर्थिक वर्षको आर्थिक ऐनले DST लाग्ने कारोबार मूल्य 20 लाखबाट बढाएर 30 लाख पुर्याएको छ। व्यक्ति वा कम्पनीले कर दाखिला नगरेमा वार्षिक 15% दरले ब्याज लाग्ने व्यवस्था रहेको छ। नेपाली बजारमा शुक्रबार सुनको मूल्य तोलामा 2000 बढेको छ। बिहिबार प्रति तोला 1,64,500 रुपियाँमा कारोबार भएको छाप भएको सुन शुक्रबार 1,66,500 रुपियाँ निर्धारण भई कारोबार भएको छ। त्यस्तै शुक्रबार चाँदीको मूल्य तोलामा 20 रुपियाँले बढेको छ। बिहिबार प्रति तोला 1,960 रुपियाँमा कारोबार भएको चाँदी शुक्रबारका लागि भने 1,980 रुपियाँ निर्धारण भई कारोबार भएको छ।
आर्थिक समाचार प्रस्तुत गर्दै हुनुहुन्थ्यो भुवन आचार्य। अब खेल समाचार।
नेपाली बेसबल टोली अरब क्लासिक लीगमा शुक्रबार पराजित भएको छ। नेपाल साउदी अरेबियासँग 14-2 पराजित भयो। नेपालको यो दोस्रो हार हो। यसअघि नेपाल प्यालेस्टाइनसँग 17-2 पराजित भएको नेपाल बेसबल तथा सफ्टबल संघका अध्यक्ष दीपक न्यौपानेले जानकारी दिनुभयो। नेपाल रहेको समूह बीमा श्रीलंका प्यालेस्टाइन र साउदी अरेबिया छन्। दुवैमा जारी प्रतियोगिता अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले शनिबार श्रीलंका विरूद्ध खेल्नेछ। बागमती प्रदेश टेनिस संघको आयोजनामा होटल मेस्टिक माउन्टेन ग्राण्ड खुल्ला जेटीलाई जुनियर टेनिस प्रतियोगिता शनिबारदेखि हुने भएको छ। प्रतियोगितामा 14 स्पर्धामा 127 खेलाड़ीको सहभागिता रहने टेनिसकी मुख्य प्रशिक्षक रेणुदेवी कोण्डाले जानकारी दिनुभयो। U8, U9, U10, U12, U14 र U16 बोइज गर्ल्स सिंगल तथा बोइज गर्ल्स डबल्समा खेल हुनेछ। प्रतियोगिताको कुल पुरस्कार राशि 1,11,000 रुपियाँ रहेको छ। नेपाल टेनिस संघको प्राविधिक सहयोग तथा होटल मिस्टिक माउन्टेनको मुख्य आयोजनामा हुन लागेको प्रतियोगिताका खेलहरू सात दोबाटो स्थित टेनिस कम्प्लेक्समा हुनेछ। प्रतियोगिता मंगसिर 1 गतेसम्म चल्नेछ। नेपालकी टेबल टेनिस खेलाड़ी सेलिसा खड्गीको शुक्रबार निधन भएको छ। टेबल टेनिस प्रशिक्षक राकेश महर्जनले लामो समयदेखि पेटको क्यान्सरले पीड़ित सेलिसाको निधन भएको जानकारी दिनुभएको हो। 30 वर्षीय सेलिसाको शुक्रबारै किर्तिपुरमा अन्त्येष्टि गरिएको छ।
आईसीसी 19 वर्ष मुनिका महिला टी20 विश्वकप एसिया छनौट अन्तर्गत नेपालले आज आफ्नो तेस्रो खेल युनाइटेड अरब इमिरेट्स यूएई विरूद्ध खेल्दैछ। यूएई मैदानमा हुने उक्त खेल आज बिहान 11:15 शुरू हुनेछ। बुधबारदेखि शुरू भएको प्रतियोगितामा नेपालले पहिलो खेल थाइल्याण्डसँग खेलेको थियो। उक्त खेलमा नेपालले थाइल्याण्डलाई 67 रनको फराकिलो अन्तरले पराजित गरेको थियो। नेपालले आफ्नो दोस्रो खेल बिहिबार कुवेतसँग खेलेको थियो। उक्त खेलमा नेपालले कुवेतलाई 108 रनले थियो। प्रतियोगितामा आयोजक यूएई सहित नेपाल कुवेत र थाइल्याण्ड सहभागी छन्। सहभागी 4 टोली मध्ये शीर्ष स्थान हासिल गर्ने टोली आईसीसी 19 वर्ष मुनिका महिला टी20 विश्वकपका लागि छनौट हुनेछन्। आईसीसी 19 वर्ष मुनिका विश्वकप क्रिकेट प्रतियोगिता अर्को वर्ष मलेसियामा आयोजना हुँदैछ। अब मौसम सम्बन्धी जानकारी। आज कोशी गण्डकी कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाड़ी भागमा आंशिक बदली रही सोही प्रदेशका पहाड़ी भागका केही तथा बाँकी प्रदेशका पहाड़ी भागका एक दुई स्थानमा मेघगर्जन चट्याङ सहित हल्का वर्षा हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। गत 24 घण्टामा काठमाडौँ उपत्यकामा मापन गरिएको अधिकतम तापक्रम 24.6 डिग्री सेल्सियस न्यूनतम तापक्रम 14.3 डिग्री सेल्सियस सापेक्षिक आर्द्रता 94%। आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 23-25 डिग्री सेल्सियसका बीच रहने अनुमान गरिएको छ। काठमाडौँ उपत्यकामा सूर्योदय अघि बिहान 6:21 भयो भने सूर्यास्त भरे साँझ 5:15 हुनेछ। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। सर्वोच्च अदालतका लागि प्रस्तावित न्यायाधीश नृपध्वज निरौला र नित्यानन्द पाण्डेको नाम अनुमोदन। एमाले सचिवालय बैठक आज बस्दै। नारायणगढ़ मुगलिन सड़क खण्ड र सुर्खेत दैलेख सीमा नजिकै भएको दुर्घटनामा परिमृत्यु भएका 9 जनाको शनाखत। प्रजातन्त्र पुनर्स्थापनाका सर्वोच्च नेता गणेशमान सिंहको 110 जन्म जयन्ती विभिन्न कार्यक्रम गरी मनाइँदै। र अफगानिस्तानका 1,000 भन्दा बढ़ी पूर्व सरकारी अधिकारी स्वदेश फिर्ता। रेडियो नेपालबाट बिहान 7 बजेको समाचार सकियो। अर्को समाचार बुलेटिन 8 बजे अंग्रेजीमा सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।